DFM time check. It's 7:30 AM.
इस time check का प्रायोजक
TV हरने international तरीका. This home delightful lifestyle.
जनता को चासो हाम्रो सरोकार. सीधा प्रश्न को सीधा उत्तर. कार्यक्रम तातो बहस. हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा म कार्यक्रम प्रस्तुता नवराज थानो को साथ सुन्न नछुटाउनु होला.
गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई. प्रदेश नम्बर 7 को आवाज हो यो दिनेश एफएम 93.8 MHz मा कार्यक्रम तातो बहसको प्रखाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु. कार्यक्रम पस्त मनोवराज थानुक. हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ. र यतिखेर सबैको ध्यान अब प्रदेश नम्बर 2 छ. आज मतदान हुँदैछ. बिहानको 7 बजेबाट करिब धेरै संख्यामा मतदान हुने विश्लेषणहरू बाहिर आइरहेको छ. भने कयौँ क्षेत्रमा चाहिँ शान्ति सुरक्षाको दृष्टिकोणले अत्यन्तै अति संवेदनशील क्षेत्रको रूपमा पनि घोषणा गरिएको त्यहाँको प्रशासनले जानकारी गराएको छ. यो विषयमा पनि हामी कुन पार्टी चाहिँ प्रमुख बन्ला त यो सबैको चासोको विषय छ. किनभने त्यहाँ राजपा रहेको छ, त्यो क्षेत्रमा बडो प्रभाव पार्ने पार्टी नेपाली काङ्ग्रेस, जस चाहिँ 2004 सालदेखि पछिल्लो समय जुन चाहिँ राजनीतिमा चाहिँ मधेसबाट चाहिँ नेपाली काङ्ग्रेस पहिलो पार्टीको रूपमा जहिले पनि आउने गर्छ. यी यावत विषयमा हामी आगामी दिनमा चर्चा गर्नेछौँ. तर आज हामी स्पेसली कुराकानी गर्दैछौँ गोदावरी नगरपालिका बनेपछि प्रथम नगरसभा भयो र नगरसभाबाट प्रस्तुत भएको बजेट जुन चाहिँ आर्थिक वर्ष 74-75 का लागि संक्षिप्त विवरण हामी कहाँ प्राप्त भएको छ. र आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत हुनुहुन्छ. उहाँसँग हामी यो समग्र उहाँहरूको बजेट जुन आएको छ करिब 75,86,56,649 रुपियाँ बराबरको बजेट बाहिर आइरहँदा त्यस क्षेत्रका जनताले कस्ता किसिमका नीति तथा कार्यक्रम प्राप्त गरे, त्यस क्षेत्रको का लागि कस्ता छन् त विकासी कार्यक्रम, के प्राप्त गर्छन् त 74-75 भित्र त्यस क्षेत्रका जनताले, सेवा सुविधा, नागरिक बडापत्रका कुरा छन्, सार्वजनिक सुनवाईका कुराहरू छन्, यी यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ. समग्र कस्तो बनेको छ त उहाँहरूको बजेट 2074-75 का लागि. गोदावरी नगरपालिकाका चाहिँ कार्यकारी अधिकृत हुनुहुन्छ हामीसँग मोहन प्रसाद मरासानी हुनुहुन्छ. गोदावरी क्षेत्रका जनतालाई यस बजेटसँग सम्बन्धित रहेर कुनै प्रश्न जिज्ञासा तपाईँहरूको क्षेत्रमा कुनै यसमा चाहिँ समावेश गरिएको छ या छैन, तपाईँका कुनै जिज्ञासा प्रश्न रहनेछन् या छन् भने तपाईँले हामीलाई कल गर्न सक्नुहुनेछ. 091-94-10-216 को लाइन मैले गोदावरी क्षेत्रका जनताका लागि आग्रह गरेँ. 091-94-10-216 को लाइन टेलिफोन खुला गर्दै आजका अतिथि हामीसँग हुनुहुन्छ. गोदावरी नगर पालिकाका कार्यकारी अधिकृत हुनुहुन्छ मोहन प्रसाद मरासेनी सर, उहाँलाई म वेलकम गर्छु. वेलकम, यहाँलाई स्वागत छ.
हस्, धन्यवाद.
आराम हुनुहुन्छ?
ठिक छ.
प्रथम नगरसभा भयो, नगरसभाको एउटा बजेट ल्याउने महत्त्वपूर्ण जिम्मेवारी तपाईँको काँधमा पनि भयो किनभने कार्यकारी हुनुहुन्थ्यो तपाईँ.
हजुर,
होइन, यो भइरहँदा यो बजेट जुन 74-75 का लागि आयो यसको एउटा हिस्सेदार बडो महत्त्वपूर्ण व्यक्ति तपाईँ हो, तपाईँलाई बधाई पनि दिन्छु. एउटा सौभाग्य भन्नुपर्छ किनभने प्रथम नगरसभाको एउटा महत्त्वपूर्ण जिम्मेवारी त तपाईँको काँधमा थियो. यो बजेट जुन गोदावरी नगरपालिकाको लागि तपाईँहरूले ल्याउनु भएको छ 75,86,56,649, यो बजेटलाई तपाईँले कसरी लिनुभएको छ?
अब यो बजेट वास्तवमा स्थानीय तहको चुनाव भइसकेपछि र विगत करिब 20 वर्षको अन्तरालमा स्थानीय तहको चुनाव भएको र चुनावले स्थानीय तहमा लोकतन्त्र प्रजातन्त्रको स्थापना गर्ने एउटा मूल उद्देश्यसहित निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो तहमा जिम्मेवारी सहितको चाहिँ अधिकार सहितको जिम्मेवारी प्रदान गरेको अवस्थामा र जनताले पनि सँगसँगै अब विगत लामो समयदेखि स्थानीय तहमा लोकतन्त्र प्रजातन्त्रको अभ्यास गर्न नपाइरहेको अवस्थामा यो प्रथम नगर परिषदबाट नगरपालिकाले आफ्नो बजेट नीति कार्यक्रम प्रस्तुत गरेको छ। मलाई लाग्छ यो बजेटले अब नगरपालिकाका र नगरवासीका धेरै विकासप्रतिका चाहना इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्ने प्रयास गरेको छ। हुन त एकै पटकको प्रयासले एकै वर्षमा सबै कुराहरू सम्पन्न भइहाल्ने पनि होइनन्, तर बिस्तारै अब अहिले यही निर्वाचित प्रतिनिधिको कार्यकालकै कुरा गर्दाखेरि पनि 5 वर्षसम्मको यसरी नीति कार्यक्रम बनाएर निरन्तर रूपमा लाग्ने हो भने पक्कै पनि गोदावरी नगरपालिकाले र त्यहाँका नगरवासीले एउटा सुशासन विकासको अनुभूति गर्ने अवसर चाहिँ प्राप्त गर्नु।
जस्तै यो बजेटलाई मैले समीक्षा गर्ने हो र यो बजेटलाई हेर्ने हो भने तपाईँहरूले चालुगत खर्च अलिकति बेसी राख्नु भएको छ,
हजुर,
होइन? यस्तो किन अधिकांश क्षेत्रमा हेऱ्यो भने चालुगतभन्दा पुँजीगत खर्च बढी देखिन्छ, किनभने विकासी कार्यक्रमलाई सम्पन्न गर्नुपर्ने हुन्छ, जनताले खोजेकै त्यही हुन्छ। यो चालुगत खर्च तपाईँहरूले जुन गर्नु भएको छ 40,54,94,000 जुन गर्नुभएको छ तपाईँले 660 रुपियाँ, यो पुँजीगत खर्चभन्दा त केही बढी देखिन्छ नि त, किनभने 35 भनेपछि करिब करिब 5 करोड अझ बढी देखियो।
अब यो वास्तवमा के हो भने सर मान्छेलाई पहिलो नजरले हेर्दाखेरि वास्तवमा चालु खर्च बढी देखिन्छ, तर त्यो होइन। वास्तवमा यो कुल चालु खर्चमा 40,74,94,660 मध्ये नगरपालिकाको आफ्नो चाहिँ चालु खर्च 7,41,00,000 मात्रै हो, बाँकी भनेको चाहिँ तपाईँको 17,76,26,160 विषयका क्षेत्र भएर यो शिक्षकहरूको तलब गोदावरी नगरपालिकाभित्र रहेका सम्पूर्ण शिक्षकको तलब करिब 14,56,57,00,000 कति छ, त्यो चालुमै जान्छ। अनि स्वास्थ्य क्षेत्रका कार्यरत कर्मचारी स्वास्थ्य कर्मीहरूको तलब करिब 2,20,00,000 छ,
होइन?
अनि त्यसै गरी चाहिँ तपाईँको कृषि र पशु सेवाको पनि यो पुरै कार्यक्रम चाहिँ चालु प्रकृतिकै देखिन्छ, त्यही भएर त्यो कार्यक्रमलाई चालुमै राखिएको छ। र अनि गएर सामाजिक सुरक्षाको चाहिँ रकम ठुलो भोल्युममा छ,
11 करोड।
यसले गर्दाखेरि समग्रमा अब यो 40 करोड देखिएको, तर 40 करोडमध्ये पनि अब हामीले 4 करोड नगरपालिकाको त 4 करोड चाहिँ तपाईँको भन्दा बढी यो कार्यक्रम खर्च हो।
यो मैले यहाँनिर तपाईँको शब्दलाई काटेँ सर, होइन? यो 11 करोड जुन तपाईँले सामाजिक सुरक्षा भत्ता दिनुभएको छ यहाँ, यो माथिबाटै आएको बजेट होला सम्भवतः, होइन? यो तुलनात्मक रूपमा हेर्ने हो भने धनगढी उपमहानगरपालिकामा 16 करोड देखियो, यहाँ हेर्दाखेरि करिब करिब 11 देखि, यो जनसङ्ख्याको उसलाई हेर्ने हो हामीले सङ्ख्यात्मक रूपमा नै है।
अब हामी कहाँ गोदावरी नगरपालिकामा अहिले यो समग्र सबै सामाजिक सुरक्षा भत्ता भएर ज्येष्ठ नागरिक, एकल महिला, होइन, अनि दलित, त्यसपछि अनि बालबालिका पनि छ, 5 वर्ष मुनिका दलित बालबालिकाको भत्ता पनि छ, त्यो सबै गर्दा हाम्रो कुल डाटा चाहिँ करिब 8,800 करिब 9,000 हाराहारीमा छ। हामीले अब त्यो एक्चुअल नै डाटा निकालेर हामीलाई यति पैसा लाग्छ भनेर मन्त्रालयसँग अनुरोध गर्ने हो, त्यसलाई बढाएर फेरि यसलाई घटाएर पनि गर्न मिल्दैन, त्यो आधारमा हामीलाई 11 करोड अनुमान गर्ने हामीले।
यो गत वर्षकै निरन्तरता हो या केही थप भएको हो यो सामाजिक सुरक्षामा?
यसमा चाहिँ अब वास्तवमै के छ भने सामाजिक सुरक्षामा थपिने सङ्ख्या बढी हुन्छ, घट्ने सङ्ख्या कम हुन्छ। अर्को कुरा फेरि घट्नेमा पनि कोही मान्छेहरूको मृत्यु भइरहेको छ, तर चाहिँ मृत्यु भएको परिवारको सदस्यहरूले वृद्ध भत्ता पाइरहेको अथवा कुनै भत्ता पाइरहेको मान्छेको मृत्यु भयो, यो भत्ता कटाइदियो भन्न आउने चाहिँ अवस्था चाहिँ छैन। त्यसले गर्दाखेरि कतिपय अवस्थामा अब त्यो हामीले पनि त्यसको खास दरो रूपमा अनुगमन गर्न सकिएको छैन, त्यसले गर्दा अब त्यो मृत्यु भएको मान्छेको पनि खातामा पैसा जान्छ अहिले, होइन? खातामा जाने हुँदाखेरि अलिकति समस्या छ। अब चाहिँ मलाई लाग्छ यो सबै वडावडामा वडा सदस्यहरू वडा सदस्यहरू भएको अवस्थामा यो सङ्ख्या चाहिँ मलाई लाग्छ केही घट्छ।
अब मोहन प्रसाद मरासनी सर, यो जुन चालु खर्च तपाईँले भन्नुभयो अलिकति बेसी चाहिँ हो कि जस्तो हामीलाई लागेको थियो, तर तपाईँले भन्दा अब यो स्थानीय तह बनेपछि विषयगत कार्यालयहरू जुन तपाईँले अघि भन्नुभयो कृषि, शिक्षा, स्वास्थ्य, यी कार्यालयहरू तपाईँहरू मात्र आउँदैछन्, यो विषयगत कार्यालयहरूको पनि खर्च अब तपाईँहरूले नै बेहोर्ने हो त त्यसो भए? यो बजेटले त्यही देखा हो चालुगत?
यसो छ, विषयगत कार्यालयको यो वर्ष कतिपय कार्यालयहरूको चालु खर्च भएर तलब भत्ता चाहिँ सम्बन्धित कार्यालयले अब यो असारसम्म आउने असारसम्म सम्बन्धित कार्यालयबाट तलब भत्ता खाने र केही कार्यक्रमहरू पठाउनु भएको छ, आएको छ, होइन? र मलाई लाग्छ अब अर्को सालदेखि सबै अब कर्मचारीको तलब भत्ता लगायत सबै कार्यक्रम नै सम्बन्धित तहहरूमा चाहिँ स्थानान्तरण हुन्छ, होइन? त्यसले गर्दा अब यो चालु खर्च बढीदेखि अर्को कुरा जस्तो हाम्रो संरचना पनि बढ्यो होइन, जस्तो अहिले हामीसँग जम्मा गत वर्षसम्म नगरपालिका कुरा गर्नु छ भने जम्मा 12-13 कर्मचारी थियौँ
होइन,
अब अहिले हाम्रो परिषदले चाहिँ तपाईँको 114-115 कर्मचारी प्रस्ताव गरेका छ र अहिले लगतै हामी यो चुनावपछि लगतै हामी वडा कार्यालयलाई कार्यान्वयनमा ल्यायौँ। कार्यान्वयनमा ल्याउने बित्तिकै त्यहाँ वडा सचिव, वडामा चाहिँ काम गर्ने अर्को एकजना कर्मचारी, कार्यालय सहयोगी सहित गर्दाखेरि त्यो सङ्ख्या अब कर्मचारीको बढ्दाखेरि पनि वास्तवमा चालु खर्च चाहिँ बढ्नु स्वाभाविकै हो।
भनेपछि अब यो ठिकै हो भन्ने यहाँको विश्लेषण छ?
ठिकै हो, अब त्यो हामीले
बाहिर बजारमा चर्चा त फेरि बढी भयो भन्ने सुनियो, त्यही भएर भने अब यो पुँजीगत खर्चको कुरा गरौँ सर। 35,11,11,999 रहेको छ जुन तपाईँहरूको यो पुँजीगत खर्च, यसलाई कसरी बाँडफाट गर्नुभएको छ, यसलाई कसरी युज गर्ने? जुन मैले तल हेर्दा देखिरहेको छ नगरतर्फको सञ्चित कोषबाट चाहिँ करिब करिब 30 करोड होइन, आयोजना तथा कार्यक्रममा चाहिँ 4,90,00,000 भन्नुभएको छ, यो खर्च कसरी कुन कुन शीर्षकमा जान्छ?
अब यसमा हामीले हाम्रो नगर कार्यपालिकाको बैठकले वडाहरूलाई, हाम्रोसँग 12 वडा छन्, 12 वडालाई कार्यक्रम योजना प्रस्ताव गर्नु भएर 80,00,000 दरले बजेट दिएका थियौँ
प्रत्येक वडालाई
अनि सम्बन्धित वडाहरूले वडा भेला र आम वडा भेला र अनि वडा समितिबाट पास गरेर 80,00,000 कार्यक्रम पेस गर्नुभएको छ। त्यही सबै कार्यक्रमहरू जे पेस गर्नुभएको छ स्वीकृत भएको छ। त्यो गर्दाखेरि करिब 10 करोड रुपियाँ हाम्रो सिधै वडामा जान्छ र बाँकी रह्यो। त्यसपछि बाँकी रहेको पुँजीगत खर्चमध्ये नगर स्तरीय योजनाहरू भएर नगरपालिकाले जसले अब जहाँ वडामा वडाले गर्न सकेन ठुला योजनाहरू, हामीले के भनेका थियौँ भने 10,00,000 ठुला खालका योजनाहरू होइन, यदि वडाले माग आएको छ भने त्यस्तो खालका योजनाहरूलाई नगरपालिकामा प्रस्ताव गर्नुहोस्। नगरपालिकाले हाम्रो नगर स्तरीय योजनाबाट त्यसलाई चाहिँ कार्यान्वयन गर्ने प्रयास गर्छ र नगरपालिकाले पनि अब रिसोर्स पुगेन, स्रोत पुगेन भने हामी सम्बन्धित निकायमा जस्तो अब ठुला सडकहरू छन्, ठुला पुलहरू छन् होइन, झलुङ्गे पुलहरू हाल्नु परिन्छ, ठुला खाने पनि आयोजनाहरू छन्, सिँचाइका आयोजनाहरू छन्, अब ठुला यहाँ त अरबौँ लाग्छ चाहिँ तटबन्ध गर्नुपर्ने नदीहरू छन्, त्यस्ता छन् भने हामी सम्बन्धित निकायसँग पनि थप पहल गर्छौँ र हामीले त्यसरी चाहिँ योजनासँग वडासँग योजना माग गरेका थियौँ र अब हामी त्यही अब त्यही अनुसार 9-10 करोड करिब सिधै अब वडा स्तरीय योजनामा जान्छ र बाँकी रहेका केही योजनाहरू नगरपालिकाले कार्यान्वयन गर्ने गरी हामीले चाहिँ विनियोजन गरेका छौँ।
जस्तै यो बजेटलाई तपाईँले भन्नुभयो, वडामा योजना छनौट कसरी भयो यसपटक चाहिँ? किनभने गत वर्ष तपाईँहरू आफै पनि एक्सर्साइजमा हुनुहुन्थ्यो होइन, अन्य क्षेत्रमा हेर्ने हो भने यस वर्ष निर्वाचित प्रतिनिधिहरू आएपछि के फरक एक्सर्साइज देखियो कि उहाँहरूका कार्यक्रम बढी आयो कि फेरि कर्मचारीकै कार्यक्रम बढी आयो?
कर्मचारीको त बिल्कुलै केही आएकै छैन, कुनै पनि कर्मचारीको त्यहाँ हस्तक्षेप छैन। हामीले स्पष्ट 7-8 मुद्दे निर्देशन वडा कार्यालयलाई दिएका थियौँ। त्यसमा चाहिँ तपाईँको चाहिँ वृहत वडा भेला भनेको चाहिँ कुनै एउटा वडा छ भने त्यो वडालाई 4 भाग लगाएर 4 ठाउँमा पहिला वडा स्तरीय चाहिँ भेला गर्ने, आम भेला गर्ने, अनि ती भेलाबाट आएका कुराहरूलाई वडा समितिमा 5 जना हुनुहुन्छ निर्वाचित, अनि त्यो 5 जनाको समितिले फेरि छलफल गरेर पास गरेर अनि नगरपालिका पेस गर्नुहोस् भनेका थियौँ। त्यही अनुसार नै गर्नुभएको छ।
भनेपछि प्रत्येक वडालाई तपाईँहरूले समानुपातिक रूपमा
हजुर
60-40 नै हो कि कसरी गर्नुभयो बजेट?
अब यो यस्तो हामीले वास्तवमा यो अलिकति सूत्रको आधारमा गएर नगरपालिकाभित्रका वडाहरूको सबैको अवस्था एउटै छैन होइन, भूगोलको हिसाबले पनि, विकासको हिसाबले पनि, अनि गएर जनसङ्ख्याको हिसाबले पनि सबैलाई एउटै हामीले चाहिँ उसमा राख्नु हुँदैन वास्तवमा। अब यो हामीसँग अलि यो वर्ष भर्खरै अब गोदावरी गाविस गाभिएर आएको होइन, अनि त्यो गाभिएर चाहिँ कतिपय वडाहरू अर्का नगर अत्तरिएका साबिका वडामा घुसेको, त्यसले गर्दाखेरि हामीसँग कुन वडाको क्षेत्रफल कति हो भन्ने कुरो, जनसङ्ख्या त छ, क्षेत्रफल कति हो भन्ने कुरो हामीसँग यकिन नभएको हुनाले हामीले यो वर्ष सबैलाई समानुपातिक भन्यौँ र अर्को सालदेखि हामीले क्षेत्रफल अनि गएर भूगोल अनि जनसङ्ख्या अनि गएर चाहिँ तपाईँको चाहिँ त्यो वडाले उठाएको राजस्व यी 4 कुरालाई मिनिमम इन्डिकेटर मानेर त्यसको आधारमा सूत्रमा हालेर रकम विनियोजन गर्ने भएर हामीले नीतिगत हिसाबले निर्णय पनि गरेका छौँ। मलाई लाग्छ अब अर्को सालदेखि यस्तो चाहिँ सबैलाई 80,00,000 भन्ने हुँदैन, विकासको अवस्थाहरू हेरेर अब चाहिँ रकम जाने चाहिँ परिपाटी विकास हुन्छ।
भने योभन्दा पहिले हाम्रो धनगढी उपमहानगरपालिकाले 60-40 नीति अप्नाएको थियो, मैले त्यही हो कि भने, किनभने त्यतिखेर जनसङ्ख्या र भूगोललाई आधार मानेर 60-40 गरिएको थियो। हामी त्यो नीतिभन्दा बाहिर, त्यो भनौँ मापदण्डभन्दा बाहिर गयौँ कि एउटै हो भन्न खोजे मात्रै?
हामीले त्यो गरिनँ, हामीले खालि अब त्यो पनि हामीसँग के अरे भूगोलको क्षेत्रफल, वडागत क्षेत्रफल हामीसँग नभएको हुनाले, त्यो अहिलेसम्म नआइसकेको हुनाले हामीले चाहिँ खालि जनसङ्ख्यालाई मात्रै वडालाई आधार किन मान्ने भएर अनि सबैलाई समानुपातिक हिसाबले गरेका छौँ।
भनेपछि प्रत्येक वडालाई चाहिँ विभेद भएको छैन, समानुपातिक रूपमा उहाँहरू खुसी हुनुहुन्छ त्यसो भए? 12 वडा होइन,
बाह्रवटा
अब मूल नीतितिर जाउँ तपाईँहरूको नीति तथा कार्यक्रम कस्ता है किनभने सबैको ध्यान यतैतिर हुन्छ कार्यक्रम कस्ता ल्याएको छ नि त हामीले बजेटको समग्र समीक्षा त गऱ्यौँ अब कार्यक्रम कस्ता है किनभने संविधानले स्पष्ट रूपमा स्थानीय तह बनाइसकेपछि धेरै अधिकारहरू हस्तान्तरण भएको छ हामीले धेरै राजनीतिक दलहरूले सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने अधिकारका कुराहरू पनि ल्याए त्यो नीति पनि ल्याए यो यो के अरे गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रम कस्तो ल्याए सर हामी समग्र समीक्षा गरौँ न अब
अब हामीले पनि हामी वास्तवमा गोदावरी नगरपालिका अथवा सबै 744 स्थानीय तह स्वायत्त भए पनि हामी राष्ट्रियको मूलनीति राष्ट्रको मूलनीतिभन्दा बाहिर गएर कार्यक्रम बनाउन सकिँदैन नेपालको संविधानले 22 अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ त्यसै गरी नेपाल सरकारले आफ्नो राष्ट्रिय नीति कार्यक्रम बनाउँछ राष्ट्रिय बजेट पेस गर्छ त्यसै गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा विभिन्न प्रतिबद्धता व्यक्त गरेका हुन्छ ती सबै कुरालाई मध्यनजर गरेर नै अब हामीले पनि ती राष्ट्रिय लक्ष्य प्राप्त गर्ने हिसाबले नै बजेट नीति कार्यक्रम बनाएका छौँ
भनेपछि तपाईँहरूले यो पहिलो नम्बर बुदालाई हेर्ने भने वार्षिक मध्यकालीन र दीर्घकालीन योजना बनाई कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिइने छ भने छ यो कस्तो नीति हो
अब हामीले वास्तवमा यदि साँच्चैकै नगरपालिकाको सहरी विकासलाई एउटा चाहिँ दीर्घकालीन हिसाबले सुधार गर्ने हो भने पहिला हामीसँग एकीकृत सहरी विकास योजना हुनुपर्छ एकीकृत सहरी विकास योजना भएन भने त जहिले पनि तदर्थमा आधारित विकास हुन्छ होइन त्यो दिगो पनि हुँदैन आज बनायो भोलि भत्किने खालको अवस्था पनि हुन्छ त्यही भएर हामीले पहिला हाम्रो मूल नीति नै के छ भने एकीकृत सहरी विकास योजना निर्माण गर्नुपर्छ त्यसको लागि वास्तवमा फेरि रिसोर्स पनि धेरै लाग्ने हामीले अवश्य क्षेत्रीय सहरी विकास आयोजना जुन हामी कार्यान्वयन हुँदैछ त्यो आयोजनासँग चाहिँ तपाईँको चाहिँ समन्वय गरेर त्यही आयोजनाले पहिला सुरुमा अब हाम्रो क्षेत्र के अरे सहरी विकास एकीकृत सहरी विकास योजना बनाइदिने हाम्रो छलफल पनि भएको छ त्यही आधारमा हामी पहिला सहरी विकास योजना बनाउँछौँ र त्यो योजनाले कसरी अगाडि बढ्ने एउटा मार्गदर्शन गर्छ अनि त्यसैकै आधारमा हामीले त्यो सहरी विकास योजना त 20 वर्षलाई टार्गेट गरेर बनेको हुन्छ होइन एकीकृत सहरी विकास योजना 20-50 वर्षको चाहिँ उसले टार्गेट राखेको हुन्छ त्यसैलाई टेकेर अब हामी 5 पहिला आवधिक योजना त्यसपछि अनि त्यसपछि फेरि 5 योजनाको आधार वार्षिक योजना बनाउँछ
मरासनी सरलाई फेरि चुनौती पनि होला प्रदेशको अहिले फेरि अस्थायी रूपमा कता राजधानी लग्ने भन्ने बहस पनि सुरु भएको छ यो अवस्था हेर्दा मरासनी सरलाई लाग्दैन कि अब यो अलिकति चुनौती कस्तो योजना बनाउने तपाईँले भने जस्तै एकीकृत सहरी विकास कार्यक्रमलाई कस्तो लग्ने होला किनभने एडिबीको प्रोजेक्ट पनि तपाईँहरूसँग गाँसिया छ फेरि प्रदेशको मूलद्वार पनि मानिन्छ यसलाई हेर्नुहोस् यो अवस्था हेर्दा तपाईँले के सोचिरहनु भएको छ अलिकति चुनौती छ कि कस्तो छ
होइन चुनौती त वास्तवमै चुनौती छ होइन अब चुनौतीको हिसाबले वास्तवमै अब यो अत्तरिया क्षेत्र अथवा गोदावरीलाई यो 7 प्रदेशको राजधानीको रूपमा पनि हेरिएको छ होइन अब हुने सम्भावित ठाउँ पनि हो अब यो पहाडी 8 जिल्लाको चाहिँ तपाईँको चाहिँ मूलद्वार पनि हो त्यो होइन त्यो हिसाबले पनि वास्तवमा हामीले त्यही खालको पूर्वाधारहरू तयार गर्दै जानुपर्छ भन्ने खालले अहिलेदेखि नै हामी त्यो खालको चाहिँ स्ट्राटेजिक हिसाबले अगाडि बढिएन भने चाहिँ तपाईँको चाहिँ भोलिका दिनमा होला भोलि राजधानी नहुनु पनि सक्छ राजधानी नभए पनि पूर्वाधार बनेर खेर जाने त होइन नगरवासीलाई जुन राम्रा पूर्वाधार बने त जहिले पनि काम लाग्ने हो त्यो किसिमले हामीले अब त्यो अलिकति चुनौतीपूर्ण भए पनि अलिक एम्बिसियस हिसाबले पनि बनाएका छौँ वास्तवमा
होइन अत्तरिया बजार आफैमा फेरि अलिकति सुन्दर पनि देखिन्छ त्यसलाई व्यवस्थित बनाउन सक्यो योजनाहरूलाई सही रूपमा हामीले दीर्घकालीन रूपमा लग्न सक्यौँ भने त त्यतिकै स्मार्ट बन्दैन र
त्यही त अब हामीले त्यही भएर अब हामीले चाहिँ वास्तवमा सुरुमा अब यत्रो सुदूरपश्चिमको राजधानीको रूपमा पनि हेरिएको र सुदूरपश्चिमको मूलद्वारको रूपमा रहेको अत्तरियामा अब चाहिँ तपाईँको एउटा बस पार्क पनि छैन अहिलेसम्म एउटा बस पार्क छैन बस पार्क छ तर रफ छ भनौँ न अस्थायी खालको बस पार्क छ त्यो बस पार्कलाई अब नगरपालिकाले जिम्मेवारीमा लिएर त्यसलाई चाहिँ सुधार स्तरीकरण गर्दै जाने अब त्यो बस पार्क भनेर चाहिँ त्यही भएर करोडौँ रुपियाँ लाग्छ बनाउनलाई यदि साँच्चै राम्रा टर्मिनलहरू बनाउने भने करोडौँ लाग्छ तर अब त्यस्तो गर नसकिएला तत्कालै तर कम्तीमा धुलेबाट हामीले चाहिँ ग्राभेलमा अथवा चाहिँ एउटा सानो कालोपत्री गरेर त्यसलाई कम्तीमा त्यहाँ जनता झर्दाखेरि हो यहाँ चाहिँ एउटा राम्रो खालको बस पार्क रहेछ राम्रा शौचालयहरू रहेछन् खाने चाहिँ राम्रो प्रबन्धसहितका होटलहरू रहेछन् होइन भन्ने खालको एउटा चाहिँ सन्देश दिन सक्यो भने यो चाहिँ यो त अत्तरियालाई मात्रै होइन त 7-8 जिल्लाका चाहिँ जनतालाई चाहिँ प्रभाव पार्ने कुरा हो
जस्तै यहाँ सरकारका अधिकार सर यो बजेटहरूलाई हेर्दा अधिकांश बजेटहरू जति पनि आयो हाम्रो धनगढी उपमहानगरपालिकाको पनि हेऱ्यौँ नाटकीय मञ्चन गरे जस्तो मात्र देखियो कि कुनै नौलो कार्यक्रम देखिँदा पनि देखिएन मात्र गाडी किन्नेहरू देखियो तपाईँका लागि त्यस्तो छुट्याएको छ कि छैन बजेटहरू एउटा कार सार यसो मेयर साहबले 2 करोडसम्मको
छैन हाम्रो छैन हामी चाहिँ खालि हाम्रो अब चाहिँ अहिले भन्नुभयो चाहिँ तपाईँ अत्तरिया वास्तवमा सुन्दर छ तर सुन्दर बनाउन सकिएको छैन त्यहाँभित्रका चाहिँ बजारभित्रका व्यवस्थाहरू छन् खोका छाप्राहरू बाटा बाटामा छन् अनि फोहोर मैला व्यवस्थापन हुन सकेको छैन. अहिलेसम्म उद्योग वाणिज्य सङ्घ तरियाले फोहोर मैला व्यवस्थापन गर्दै आएको छ. अब हामीले फोहोर मैला व्यवस्थापन नगरपालिका जिम्मा लिनुपर्छ भनेर त्यो खालको चाहिँ
त्यो त चुनौती पनि ल्यान्डफिल साइट त चाहियो हेर्नुहोस् तपाईँहरूलाई पनि.
अब ल्यान्डफिल साइट पनि हामीलाई क्षेत्रीय सहरी विकास आयोजनाले सहयोग गर्छ ल्यान्डफिल साइटको लागि होइन. तर हामीले त्यो खालको चाहिँ अब जमिन एक ठाउँमा पहिला सुरुवात प्रस्ताव गऱ्यौँ. त्यो ठाउँ जमिनको नमिल्यायो भने फेरि विकल्प खोज्दैछौँ अहिले होइन. पहिला तिन नम्बरमा चाहिँ जमिन प्रस्ताव गऱ्यौँ. त्यो जमिन अब त्यहाँको समुदायबाट चाहिँ नदिने भन्ने खालको सन्देश आइरहेको हुनाले अब अर्को ठाउँ फेरि हामी खोज्दैछौँ.
किन जनता कन्भिन्स हुन सकेका छैनन् यत्रा प्रोजेक्टहरू हाम्रो यहाँ आउँदा हामी किन ब्याक भइरहेछौँ कि?
त्यो जनताले अलिकति वास्तवमा कुरा नबुझेर पनि हो. किनभने चाहिँ पहिला सुरु सुरुमा के थियो भने जस्तो हामीले फोहोर मैला व्यवस्थापन भनेको लिएर गएर सिधै ट्रकले फाल्ने हो भन्ने चाहिँ खालको चाहिँ बुझाइ छ. त्यो होइन. अहिलेको चाहिँ तपाईँको चाहिँ त्यहाँ लिएर गएर फालिएको फोहोरमध्ये 70% फोहोर हो त्यहाँबाट रिसाइकल गरेर जान्छ. 30% फोहोर चाहिँ तपाईँको चाहिँ उतिखेर आज लगाएर 30% फोहोर त्यहाँ फाल्नै पर्ने फोहोर भयो भने त्यसलाई फाल्ने त्यसलाई पुर्ने र हरेक वर्ष त्यो पुरिएको ठाउँलाई ग्रिनरी बनाउँदै बगैँचाको रूपमा विकास गर्दै पार्क रूपमा विकास गर्दै जाने हो स्ट्राटेजी हो वास्तवमा. यो त्यो कुराहरू बुझिराख्नु भएको छैन. हामी बुझाउने प्रयास गरेका छौँ.
बिगौँ जमिन चाहिन्छ त्यसको लागि त होइन त
बिगौँ भने अब हामीलाई तत्काललाई अब तरियाको कुरा गोदावरीको कुरा गर्दाखेरि अहिले तत्काललाई 14-15 बिघा जमिन भयो भने पुग्छ. किनकि अब जसरी अहिले काठमाडौँले चाहिँ लिएर गएर फालेको छ त्यो खालले फाल्ने हो नि त 100 बिघा भयो भने पुग्दैन. त्यो खालको चाहिँ प्रविधि यो होइन, नयाँ खालको प्रविधि हो होइन. धेरै फोहोर त चाहिँ तपाईँको चाहिँ घर घरमै
होइन. एडिबीले त तपाईँले भनेअनुसार यो जुन तपाईँहरूले भन्दै हुन्छ एकीकृत सहरी विकास गृह योजनाको कुरा गर्दै हुनुहुन्छ जुन चाहिँ होइन यो यो यसको लागि त नगरपालिकाले पहिलो प्राथमिकतामा नै यो जुन चाहिँ एडिबीले हामीलाई चाहिँ यही चाहिन्छ है. यदि तपाईँहरूले ल्यान्डफिल साइट दिनु सक्नु भएन भने योजना चाहिँ जे पनि हुनसक्छ भन्ने जस्तो पनि आयो भइस त के हो त
हो. त्यो एउटा शर्तकै रूपमा पनि छ वास्तवमा. एडिबीले हामीसँग के भनेको छ भने पहिला त ल्यान्डफिल साइट फर्मेला व्यवस्थापनको ल्यान्डफिल साइटको लागि चाहिँ जग्गा एकिन गरिदिनु पऱ्यो नगरपालिकाले. अनि त्यसपछि आफ्नो चाहिँ नगरपालिकाको अब चाहिँ स्थानीय सरकारको रूपमा गइरहेको छ नगरपालिकाको आफ्नो भवन. अहिले हामी भाडामा बसेका छौँ. अब आफ्नो भवनको लागि पनि जग्गा चाहिँ खोज्नु पऱ्यो र चाहिँ तत्कालै चाहिँ त्यो व्यवस्था गरिदियो भने हामी अरू बाटाघाटा बनाउने ढल निकास गर्ने अनि खानेपानीको चाहिँ त्यो रिसाइक्लिङ गर्ने कुराहरू चाहिँ हामी चाहिँ तत्कालै गरिहाल्छौँ. त्यो दुइटा शर्त किनकि त्यो हुनु पनि चाहिने पनि वास्तवमा नगरपालिकाको संस्थागत हिसाबले नगरपालिका आफ्नो सरकारको आफ्नो एउटा बिल्डिङ भएन सधैँ भाडामा बस्नु पऱ्यो भने चाहिँ तपाईँको चाहिँ सधैँ कमजोरी देखिन्छ. त्यही भएर हामीले अहिले बजेटबाट पनि करिब 5 करोड रुपियाँ हामी अब एउटा स्ट्राटेजी हामीले के लिएछौँ भने अहिले अब वन हाम्रो त्यही नगरपालिका अगाडिपट्टिको एउटा जग्गा वनको राष्ट्रिय वनको जग्गा छ होइन. अब वनको जग्गा प्राप्ति गर्न अलिक कठिन विधिहरू चाहिँ छन् होइन. अब सजिलै प्राप्त गर्न सकिँदैन. त्यही भएर हामीले अब अलिक टाढा गोदावरी नगरपालिका अथवा कैलालीभित्रका जहाँसुकै पनि अब सस्तो खालको जग्गाहरू होइन अब ग्रामीण भेगमा सस्ता जग्गाहरू पाइन्छन् त्यो जग्गा किन्ने र वनलाई त्यहाँ हामी जग्गा किनेर वन त्यहाँ वृक्षारोपण गरेर वनलाई त्यो जग्गा
हस्तान्तरण गर्ने
र अनि हामीले त्यो अगाडिको जग्गा लिने भन्ने हिसाबले हामीले हिजो मैले चाहिँ यो वडा नम्बर 12 त्यहाँको समुदायको मान्छेहरूलाई बोलाएर छलफल पनि गरिसकेको छु. अब त्यहाँ उहाँहरूसँग कुरा हुँदाखेरि करिब अब 2 लाख रुपियाँहरू पनि पर्छ भन्नुभएको छ. त्यो वास्तवमा नाजायज पनि होइन तर अब मालपोतको मूल्याङ्कन र 2 लाख उहाँहरूको चाहिँ जनताको चाहिँ अपेक्षा बिचको चाहिँ बसेर तालमेल मिलाएर हामी जिल्ला प्रशासन सिडी साहको अध्यक्षतामा एउटा समिति हुन्छ जग्गाको मूल्य निर्धारण गर्ने समिति हुन्छ. त्यो समितिले मूल्य निर्धारण गरेपछि हामी किनेर तत्कालै अनि किनेर चाहिँ हामी करिब 2 बिघा जग्गा चाहिँ अब गाउँमा किन्छौँ अलिक सस्तो ठाउँमा त्यहाँ वृक्षारोपण गर्छौँ तारबार गरिदिन्छौँ. त्यो जग्गा वनलाई ह्यान्डओभर गरेर हामी त्यो अगाडिको जग्गा लिने स्ट्राटेजीमा
हुनुहुन्छ. भनेपछि एडिबीको प्रोजेक्ट चाहिँ रिटर्न हुने सम्भावना अब कम छ.
हुँदैन अब एडिबी त हुँदैन. अब
अनि शङ्का उपशङ्का त छन् नि त कार्यकारी सर यहाँलाई थाहा छ नि किनभने अब धेरैतिर शङ्का उठाएको छ. अहिलेसम्म तपाईँहरूले भौतिक पूर्वाधारका कुराहरू जुन तपाईँले गर्नुभयो जमिन छैन घर छैन हामीसँग आफ्नै सम्पत्ति छैन ल्यान्डफिल साइज खोजेका छैनौँ एक महिनाभित्र समय मागेका छ उसले यदि दिन सकेनौँ भने त रिटर्न हुँदैन.
होइन रिटर्न हुँदैन हामी जसरी नै गर्छौँ. त्यही भएर त हामीले बजेट अब यदि चाहिँ तपाईँ त्यो नसके हुँदै नगरपालिका आसपास जहाँ अहिले नगरपालिका बसेको छ त्यसकै आसपास पनि अब बरु थोरै किन्ने होइन बरु नगरपालिकाको बिल्डिङ मात्रै बन्ने जमिन किन्ने बरु मल्टी स्टोरेज बिल्डिङ बनाउने अन्डरग्राउन्ड पार्किङहरू बनाउने तर हामी चाहिँ त्यो आयोजनालाई फुत्किन दिने अवस्थामा छैनौँ.
भनेपछि यसलाई चाहिँ जसरी पनि समात्नुपर्छ है. अब त्यहाँको जनताले बुझ्नु पर्यो यतिखेर सुन्दै हुनुहुन्छ भने अब अलिकति कुराकानी गरौँ जुन त यो तपाईँहरूले भन्नुभएको छ सुशासन पारदर्शिता जवाबदेहिता र उत्तरदायी शासन प्रणाली तथा भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने नीति भन्नुहुन्छ तर भ्रष्टाचार त मौलायो नि यो त यो कन्ट्रोल होला जस्तो लाग्छ. तपाईँहरूले नीति मात्र लिनुहुन्छ नीति त कार्यान्वयन हुँदैन हेर्नुहोस्.
होइन अब हामी चाहिँ त्यही त अब नीति पहिला नीति नै लिएन भने त कार्यान्वयन गर्ने कुरै भएन.
होइन कागजमा मात्रै हो कि व्यवहारमा पनि भन्ने हो नि त. कर्मचारी जबसम्म आफू चाहिँ व्यवहार त सुध्रिन्न तबसम्म यो सुशासन भ्रष्टाचार मुक्त कुरा त हामीले गरेर हुँदैन. हेर्नुहोस्
हुँदैन. त्यही भएर हामी अब त्यो खालको कर्मचारीलाई पनि त्यो खालको चाहिँ अब के हो सुशासन भन्ने खालको चाहिँ अब सुशासनमा पारदर्शितामा जवाफदेहितामा के कस्ता कुराहरू पर्छन् भन्ने खालको अलिकति कर्मचारीलाई पनि ट्रेन गर्नु पऱ्यो अब होइन. त्यो खालको चाहिँ मेकानिजममा हामीले चाहिँ ढाल्न पऱ्यो होइन. त्यो अहिलेसम्म भएको छैन. अब हामी त्यो खालको चाहिँ स्ट्राटेजी लिएर आएर सुशासन र पारदर्शिता जवाफदेहिता भएन भने वास्तवमै विकास गर्न सकिँदैन. अब यो
कहीँ फेरि जनप्रतिनिधिसँगै मिलेर भ्रष्टाचार गर्छन् कुला कुना कुनामा मिलेर सिग्नेचर कहाँ पो गर्छन् कतामा खान्छन्
त्यस्तो नहोला अब होइन. त्यस्तो नहोला होइन. हामी आशा गरौँ अब चाहिँ तपाईँको स्थानीय निर्वाचित जनप्रतिनिधिहरू
कर्मचारी धेरै चालु हुन्छ भन्छन् कता कता मिलाइदिन्छन् रे.
अब हुने होला नि. अब त्यस्तो चाहिँ सबै चाहिँ हुँदैनन्. केही पर्सेन्ट छन् नभएको होइनन्.
ब्युरोक्रेसी त यो देशको हामीलाई पनि थाहा छ. हेर्नुहोस् अहिले देखिरहनु भएको छ एल्युमिनियमदेखिका काण्डहरू तपाईँले जग्गा खरिदका काण्डहरू
पर्सेन्ट मान्छेले गर्दा सारा समग्र निजामती सेवैमा कलङ्क आइरहेको छ. सबैलाई आक्षेप आइरहेको छ होइन. अथवा एउटा मान्छे एउटा चाहिँ संस्थामा एउटा मान्छे भ्रष्टाचारले गर्यो भ्रष्टाचारी भयो भने त्यो सबै सारा सङ्गठनै मुछिने अवस्था आइरहेको छ. त्यो नहोला
भनेपछि यस्तो चाहिँ नीतिलाई अगाडि बढाइन्छ. अब एउटा यो स्थानीय स्रोत साधनको पहिचान गरी यसको अधिकतम उपयोग गर्ने नीति पनि लिइया छ भनेको छ. यो कस्तो पहिचानका कुरा कस्तो नीतिको कुरा गर्दै हुन्छ?
हेर्नुहोस् अब हाम्रो चाहिँ गोदावरी नगरपालिका वास्तवमै समृद्ध छ स्रोत साधनको हिसाबले. अब अहिले जति अब जिल्ला विकास समितिले हामी सुन्दैछौँ करिब 12 करोडको चाहिँ ठेकापट्टा लगाएको छ भन्ने छ होइन. ठुक्नवालुवा गिटीको त्योमध्ये करिब चाहिँ तपाईँको चाहिँ 70% रिसोर्स चाहिँ गोदावरीभित्र पर्छ होइन ढुङ्गावालुवाको. त्यसै गरी अब वनको हिसाबले चाहिँ गोदावरी प्राय चाहिँ तपाईँको चाहिँ 60%भन्दा बढी जङ्गली क्षेत्र छ. गोदावरी जङ्गल छ पर्छ होइन. अब जङ्गलबाट काठ बिक्री हुन्छ. त्यहाँ सामुदायिक वनहरू छन् होइन. त्यहाँ अब धार्मिक पर्यटकीय हिसाबहरू छन्. तिनलाई कसरी प्रवर्धन गर्ने, कसरी चाहिँ तपाईँको चाहिँ शुल्क लिएर तिनलाई चाहिँ तपाईँको चाहिँ नगरपालिका रिसोर्स बढाउने धेरै उपायहरू छन् होइन. अब हामी अहिलेसम्म गरिरहेका छैनौँ.
तर यो भन्छौँ मात्र, जनताकै टाउकोमा जनताकै ढाडमा हामी कर मात्रै थपेका छौँ, आन्तरिक स्रोतमा राजस्व मात्रै बढाउन खोज्छौँ, अरू उपाय खोज्दैनौँ. हामी स्रोत साधनको पहिचानै गर्दैनौँ कार्यकारी सर.
के छ भने नीतिमा जे छ नि त्यो नीतिलाई कार्यान्वयन गर्ने बजेट पनि छ होइन. नीति मात्रै लेखाएको छैन कि यता नीति छ, उतापट्टि कार्यान्वयन गर्ने बजेट छ. हामी अब लगत्तै चाहिँ तपाईँको चाहिँ अब यो हाम्रो चाहिँ नगरसभा सकियो. अब हामी लगत्तै राजस्व सम्भाव्यता अध्ययन गराउँदैछौँ होइन. त्यो सम्भाव्यता अध्ययनले समग्रमा अब यो गोदावरीको कति हो त राजस्व
अन्य रिसोर्सेसहरू पनि खोजिन्छ, अर्थात् राजस्व बढाउनेतिर तपाईँहरू जान्छ.
त्यसरी अब अहिले चाहिँ अब सामान्य आकलन के छ भने गोदावरी क्षेत्रमा करिब 60% ल्यान्ड चाहिँ ऐलानी छ, ऐलानी प्रति छ. त्यहाँ अब घरहरू संरचनाहरू छन्. ती घर संरचनाबाट ऐलानी जग्गाबाट त कर लिने कुरो हुँदैन. तर घर बनेर घर बनाएको छ, त्यो घरलाई हामी नगरपालिकाले
दिएको छौँ,
दिएका छौँ, पानी दिएका छौँ, बिजुली दिएका छौँ, बाटो पुऱ्याइदिएका छौँ, ढल निकासी गरिदिएका छौँ, त्यसबाट त हामी कर लिन सकिन्छ नि. पहिला साबिकमा गाविस हुँदाखेरि लिने चलन रहेछ. नगरपालिका भइसकेपछि त ब्रेक भएको छ. अब हामीले अहिले लिने अब हामी पहिला त्यसको चाहिँ अभिलेख राख्छौँ कति छन् त नगरपालिकाभित्र समग्रमा कति घरधुरीहरू चाहिँ तपाईँ ऐलानीमा बनेका छन् र तिनले ओगटेको जमिन कति छ त्यसको सबै पहिला हामी अभिलेख डाटा लिएर अनि चाहिँ तपाईँको अनि त्यसलाई कसरी लगाउने. अब घर चाहिँ तपाईँ हेर्नुहुन्छ भने अब कोही कच्ची घर पनि छन्, कोही राम्रो पक्की घर पनि छन्. ती सबैसँग हामीले कर लिँदाखेरि पनि मलाई लाग्छ 25-30 लाख, 50 लाख रुपियाँ चाहिँ तपाईँको चाहिँ ऐलानी घरबाट कर लियो भने पनि उठ्छ.
भनेपछि त्यो किसिमले पनि तपाईँहरू कर बढाउनुहुन्छ?
कर त नबढाइ त सुखै छैन. अब सधैँ नेपाल सरकारले अथवा प्रदेश सरकारले स्थानीय तल अब चाहिँ पाल्नेवाला छैन. अब
भनेपछि जनतालाई फेरि ढाड सेक्नु हुने भयो तपाईँहरू?
ढाड सेक्ने गरी होइन कि चाहिँ तपाईँ बिस्तारै प्र्याक्टिस गराउँदै थोरै थोरै करको दायरामा ल्याउने. जस्तो अहिले पनि हेऱ्यौँ भने हामी त्यहाँ 40% मान्छे पनि करको दायरामा हुनुहुन्न, 60% छुटिराख्नु भएको छ. व्यापार व्यवसाय गर्नुहोस्, उद्योग गर्ने मान्छे
होइन, वैज्ञानिक हुनुपर्छ कर निर्धारण गर्दा भनिन्छ नि त कार्यकारी सर. किनभने हचुवाको भरमा लाद्नु त भएन नि, सबैलाई एकै रूपमा लाग्नु भएन. किनभने किसानहरूलाई एउटा हुनु पर्यो, उत्पादनको आधारमा हामीले वैज्ञानिक बनाउनुपर्छ करहरू.
त्यही अब त्यही हामीलाई जब त्यो हाम्रो राजस्व परामर्श सम्बन्ध अध्ययन समितिले एउटा रिपोर्ट दिइसकेपछि हामी फेरि नगर कार्यपालिका बसेर ऊ त पुसमा फेरि हाम्रो अर्को नगरसभा हुन्छ होइन. त्यो सभाबाट नि त्यो नियमहरू चेन्ज गर्न सकिन्छ, हामी गर्छौँ. त्यसै चाहिँ तपाईँ जनतालाई करको भार पार्ने गरी अहिले कर हामी घटाए पनि छौँ होइन. जस्तो चाहिँ गत वर्ष यो एकीकृत सम्पत्ति कर लाग्ने बेला के भएछ भने जनताले आखिर हुन त त्यो नगरपालिकाको दोष पनि छैन, कर्मचारी दोष पनि होइन, फारम भर्न दियो र उहाँहरू आफैलाई चाहिँ तपाईँ सो घोषणा गर्नुहोस् भनियो होइन. करको एकीकृत सम्पत्ति कर तपाईँ सम्पत्ति कति हो त 1 लाख, 2 लाख, 1 करोड, 2 करोड कति सम्पत्ति घोषणा गर्नुहोस् भनियो. उहाँहरू अब जनतालाई पनि अलिक कुरा नबुझेर अथवा के हो सबै मानव चाहिँ बाटोमा जोडिएको जग्गादेखि लिएर गएर पुछारको जग्गासम्मलाई एउटै चाहिँ मानेर उहाँले चाहिँ आफूले राखिदिनु भयो र मेरो सम्पत्ति यति हो भनेर उहाँले घोषणा गरेपछि त नगरपालिकाले त राखिदिनु भयो कर.
अहिले पछि
बल्ल बुझ्दै हुनुहुन्छ कि
यो त गलत रहेछ।
अघिल्लो एक किता मात्रै त घडेरी हुने अथवा चाहिँ मूल्यवान त त्यो हो, बाँकीको चाहिँ अब 19 किता जग्गा त एउटा कृषिको लागि मात्रै प्रयोग हो, त्यसको त मूल्य फरक हुन्छ भन्ने हिसाबले अहिले बुझ्दै जानुभएको छ। अब हामी फेरि एकीकृत सम्पत्ति करको नै फेरि पुनर्मूल्याङ्कन गर्ने पक्षमा छौँ। अहिले साबिकको चाहिँ जुन हामीले लिए मानौँ 100 रुपियाँ लिन्थ्यो भने अहिले 15% छोडिदिने अहिले नियम बनाएको छ, पास गरेको छ सभाले। अनि अब साबिकमा 1000 तिरेको मान्छेले
अब 15% घट्ने
15% घट्यो, अब त्यसलाई पनि हामी फेरि पुनः सर्वे गराएर फेरि पुनः हामी जनताको बिचमा फारम पठाएर होइन वडा वडामा वडा सदस्य वडा सदस्य मार्फत फारमहरू पठाएर एक्चुअल तपाईँ के हो त
होइन एउटा कुरा मलाई यो कन्फ्लिक्ट लाग्ने भन्ने के भने धनगढी उपमहानगरपालिकाका मेयर साहबले जुन कुरा प्रतिबद्धता एउटा बाहिर ल्याउनु भएको थियो कि हामीले चाहिँ कर बढाएको होइन जमिनको मूल्य बढायो अर्थात् भ्यालिडिटी बढायो भन्ने कुरा उहाँले गर्नुभयो। यो भ्यालिडिटीको आधारमा हामीले कर निर्धारण गर्न सक्छौँ र
त्यही हो वास्तवमा अहिले हेर्नुहोस् न त तपाईँको चाहिँ गत वर्षको तुलनामा अब अहिले भर्खरै यो असार मसान्तमा यो जग्गाको दर रेट मूल्याङ्कन समिति भन्ने हुन्छ जिल्लामा अनि सिडी साहबको अध्यक्षतामा मालपोत सहितको सबै बसेको हुन्छ त्यसमा समितिमा, त्यो समितिले जग्गाको न्यूनतम थैली जग्गा रजिस्ट्रेसन गर्दा न्यूनतम थैली तोकेको हुन्छ होइन। मलाई लाग्छ अब अत्यधिक क्षेत्रकै कुरा गर्ने हो भने करिब 20-25% बढिया छ थैली मूल्याङ्कन। अब हामीले पनि फेरि त्यही हो त्यसैलाई आधार मानेर सम्पत्ति कर लिने होइन
जमिनको भ्यालिडिटीलाई
मारेर लिने हो त्यो
हिजोको मूल्यवान बढाएको छ
यहाँ अब यो कहिलेलाई मात्रै हेरिक वर्ल्ड वाइड नै त्यही चाहिँ प्रिन्सिपल हो त्यो।
ओके 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 सर, यसपछि हामी अन्य नीति तथा कार्यक्रममा कुराकानी गरौँला, यतिखेर टाइम चेक र छोटो कमर्सियल ब्रेकको पालो भएको छ।
DFM टाइम चेक It's 8 AM
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढी।
हार्दिक आमन्त्रण, यही असोज 2 गते कैलाली निर्वाचन क्षेत्र नम्बर 4 का जनतासँग वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र विवेकशील साझा पार्टीको भूमिका सम्बन्धमा छलफल तथा सम्बोधन गर्ने कार्यक्रममा विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक श्री रविन्द्र मिश्रज्यू आउनुहुने भएकाले सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि अनुरोध गरिन्छ। स्थान दुर्गा मन्दिर अत्तरिया, यही असोज 2 गते, समय दिउँसो 1 बजेदेखि 3 बजेसम्म।
हे नाति, यता सुन्नु त, हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो, मेरो त मुखै रसाइरहेछ।
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर।
नातिको होटेल अनि हामी बाजेलाई थाहा नहुने?
थाहा त हुन्छ नि बाजे, मेरो होटेलको नाम होटेल वेलकम हो। अनि के भन्दा नि बाजे, दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना, खसीको सेकुवा, लोकल कुखुराको लेग पिस, चेस्ट पिस, चिकन रोस्ट, चिकन ग्रेभी, चिकन सुप, साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि। बरु बाजेलाई पनि वेलकम छ है।
ल त्यसो भए म आज साँझ तिम्रो होटेलमा पुगिहाल्छु नाति। ल
होटल वेलकम धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ। प्रोप्राइटर प्रेम ओली, 98485926016 र 98241653590।
खाउला पिउला रमाइलो गरौला, दशैं आयो फेरि,
बाडौ मिलेर खुसियाली।
यसपालिको दसैँ तिहारमा एमआईको मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाए।
दुबई टुर, ब्याङ्कक टुर, पल्सर, गोल्ड कोइन, सिल्भर कोइन, सपिङ भाउचर्स, एमआई फोन, एमआई ल्यापटप, एमआई स्कुटी, एमआई टिभी र अन्य एमआईका प्रोडक्टहरू जित्नुहोस्।
एमआई मोबाइल्स।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। प्रदेश नम्बर 7 को आवाज हो यो दिनसा एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। बिहानको 7:30 बजेदेखि करिब करिब 8:15 बजेसम्म हामी चर्चा परिचर्चा र बहस गर्छौँ कार्यक्रम तातो बहसमा, र आज हामी तातो बहसमा कुराकानी गरिरहेका छौँ। प्रथम नगरसभा भयो, गोदावरी नगरपालिकाले आर्थिक वर्ष 74-75 लागि प्रस्तावित रूपमा बजेट अगाडि सारेको छ। करिब करिब 75 करोड 86 156,649 रुपैयाँ बराबरको बजेट बाहिर ल्याइरहँदा यो बजेटले त्यस क्षेत्रका जनतालाई कसरी समेटेको छ त नीति तथा कार्यक्रम कस्ता रहेका छन् भन्ने विषयमा हामी समग्र विषयलाई लिएर कुराकानी गर्दैछौँ। आजका अतिथि हामीसँग हुनुहुन्छ गोदावरी नगरपालिका कार्यकारी प्रमुख हुनुहुन्छ हामीसँग मोहन प्रसाद मरासेनी, उहाँलाई म पुनः वेलकम गर्छु, पुनः स्वागत छ सर। जुन हामीले तपाईँको नीति तथा कार्यक्रमकै विषयमा यो बजेटको बाँडफाँडको विषयमा विस्तृत त हामीसँग प्राप्त भएको छैन, तर पनि हामीले कुराकानी गरिरहेका छौँ। जुन यो अपाङ्गता भएका व्यक्तिहरू, बाल श्रमिक, सडक बालबालिका, हिंसा पीडित महिला, अल्पसङ्ख्यक जाति र द्वन्द पीडितहरूको अभिलेख तयार गरिनेछ पनि भनिया छ। अर्कोतिर हेर्ने भने नगर क्षेत्रभित्र रहेका शिक्षित बेरोजगारहरूको तथ्याङ्क सङ्कलन गरी आवश्यकता अनुसार उनीहरूको विज्ञतालाई प्रयोग गरिनेछ भने यो दुईवटालाई कसरी यहाँले उल्लेख गर्नु भएको छ यहाँ?
अब यस्तो छ, वास्तवमै हामी अब नेपाल सरकारको नीति अनुसार चाहिँ तपाईँको लक्षित वर्गमा 35% बजेट खर्च गर्नुपर्छ होइन, बालबालिका, महिला, जात जाति होइन, अब सबैलाई। तर अब हामीसँग एकिन डाटा नभएसम्म त कसलाई कति लगानी गर्ने भन्ने कुरो त थाहा हुँदैन। सधैँ चाहिँ तदर्थमा होइन, महिलालाई दिउँ 15% दिउँ, बालबालिकालाई 10 दिउँ, अरू जात जातिलाई 15 दिउँ मात्रै भन्ने हुन्छ। त्योभन्दा पहिला हामीसँग एकपटक कम्तीमा स्पष्ट डाटा बेस चाहिँ चाहियो, कति हुन्थ्यो यहाँ अपाङ्ग भएका व्यक्ति कति हुन्थ्यो गोदावरीभित्र होइन, अपाङ्गता भएका व्यक्तिलाई 3,00,000 रुपियाँ दिने भनेर छुट्याइया छ, तर कति छन् त अपाङ्ग? 3,00,000 पुग्ने हो कि होइन होइन? अब चाहिनेछ 25,00,000, 25,00,000, तर हामी 3,00,000 दिएर कसरी हुन्छ त भनेपछि पहिला हामीसँग सबै खालको नगरपालिका क्षेत्रभित्रका सबै खालको डाटा बेस चाहिँ स्ट्रङ हुनुपर्छ भन्ने हिसाबले, त्यो भोलिका प्लानिङको लागि पनि चाहिने बेस हो, त्यो भएर डाटा बेसलाई स्ट्रङ गराउनुपर्छ भनेर हामीले धेरै खालका डाटाहरू सङ्कलन गर्ने नीतिमा राखेका छौँ।
भनेपछि सबै त्यहाँ चाहिँ जति पनि तपाईँहरूले राख्नु भएको छ यो मुक्त कमैया सुकुम्बासीहरूको पनि डाटा कलेक्सन हुन्छ?
मुक्त कमैया सुकुम्बासीको हकमा त हामीले चाहिँ तपाईँको उहाँहरूलाई डाटा लिएर
परिचय पत्र
पनि दिने, किनकि अब कति हो को सबै आएर मुक्त कमैया भन्न थाल्यो भने त हामी त सबैलाई मुक्त कमैया त भन्न सक्दैनौँ। मुक्त कमैया रियलमा को हो उहाँहरूको चाहिँ पहिचान खोल्ने एउटा चाहिँ कार्ड
परिचय पत्र तपाईँहरू दिनुहुन्छ।
अनि बेरोजगारको भन्नुभयो, बेरोजगारको वास्तवमा बेरोजगारी त छ, सबै ठाउँमा छ। हामीले बेरोजगार भएका व्यक्तिहरूलाई, खास गरी शिक्षित बेरोजगारहरूलाई, अनि उहाँहरूसँग विज्ञता पनि छ, धेरै खालको विज्ञता पनि छ, तर चाहिँ
त्यसको युटिलाइज भएको
छैन। त्यो भएर पहिला त बेरोजगार कति हुन् त, खासै एकदम कम्प्लिट बेरोजगार कति हुन्, त्यो कम्प्लिट बेरोजगार चाहिँ जनसङ्ख्याको चाहिँ डाटा लिएर उहाँहरूसँग भएको विज्ञतालाई नगरपालिकाले कुन क्षेत्रमा प्रयोग गर्न सक्छ, कृषिमा गर्ने हो कि, भेटनरीमा गर्ने हो कि, होइन अरू पूर्वाधार विकासमा गर्ने हो कि, केमा गर्न सकिन्छ, त्यो खालको चाहिँ एउटा चाहिँ हामी गर्छौँ भनेका छौँ।
जस्तै यो तपाईँहरूको अब भौतिक पूर्वाधार सबैको आँखा जाने र सबैले चासोको साथ हेरिएका यी नीति तथा कार्यक्रमलाई हेर्ने हो भने तपाईँहरूले सडक, पुल, ढल निकास, विद्युतीकरण सम्बन्धी नीतिहरू जुन लिनुभएको छ यसमा यसलाई हेर्ने हो भने सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको माध्यमबाट योजनाहरूको छनौट गरी प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति लिनुभएको छ। सडक लगायतका पूर्वाधार विकासमा वातावरण मैत्री नीति अवलम्बन गरिनेछ, गुणस्तरीय पूर्वाधार विकासमा जोड दिइनेछ भनेको छ। वास्तवमा यो हुन्छ त जुन तपाईँहरूले भन्नुभएको छ, सडक, ढल निकास विद्युतीकरण योजनामा जनताको कम्तीमा 20% लागत सहभागिता अनिवार्य रूपमा नीति लिइनेछ भनेको छ। यो यी समग्रलाई हेर्ने भने भौतिक पूर्वाधारको विषयमा चाहिँ तपाईँहरू कसरी अगाडि बढिरहनु भएको छ त यसपटक?
अब यस्तो छ कि चाहिँ तपाईँको वास्तवमै भौतिक पूर्वाधार हो, सबैको चाहना पनि त्यही हो होइन, बरु अरू नभइदिए पनि घर अगाडि बाटो कालोपत्र भइदियोस् अथवा चाहिँ अलि राम्रो खालको चाहिँ तपाईँको चाहिँ ग्राभल भइदियोस् होइन, विद्युतको चाहिँ अब बत्ती राम्रो चाहिँ 24 घन्टा बलिदियोस् अथवा सडक बत्ती चाहिँ तपाईँ सोलर सहितको बत्ती बलिदियोस् होइन, खानेपानी होस् भन्ने चाहना सबैको हुन्छ। अब हामीले पनि त्यही भएर अब गुणस्तर वास्तवमा यो अलिकति चुनौतीको विषय पनि होइन। अब क्षेत्रीय सहरी विकास आयोजना कुरा गरियो नि, क्षेत्रीय सहरी विकास आयोजनाले 1 किलोमिटर बाटो बनाउँदाखेरि 7 करोड 7.5 करोड खर्च गर्छ होइन। अब नगरपालिका आफूले चाहिँ तपाईँको चाहिँ बाटो बनाउँदाखेरि कालोपत्रै गर्नु पऱ्यो भने चाहिँ तपाईँको, मलाई गत वर्षकै अनुभव छ त्यही गोदावरीकै, हामीले चाहिँ तपाईँको एउटा 90 लाखको टेन्डर गऱ्यौँ होइन, 90 लाखको टेन्डर गर्दाखेरि चाहिँ तपाईँको त्यो घटेर चाहिँ तपाईँको चाहिँ 52% घटेर अनि ठेकेदारले बिडिङ गर्नुभयो। अब नेपालको कानुनै त्यस्तै छ होइन, जसले चाहिँ घटी गर्छ पैसा हाल्छ उसैलाई दिनुपर्छ भन्ने नियम छ। अब हामीले पनि अब त्यो भएपछि अब 52% घटेको अथवा 90 लाखको प्रोजेक्टलाई 40-42 लाखमा गर्छु भन्ने मान्छेलाई नदिइकन 80 लाखलाई दिन पाइएन, अनि अब उहाँले काम गर्नुहुन्छ, त्यो गर्दाखेरि हाम्रो चाहिँ अहिले 1 मिटरमा चाहिँ तपाईँको 14,000-15,000 उधारले उहाँले कालोपत्री गर्नुभयो,
कालोपत्री गर्नुहुन्छ, 2-3 महिनामा चाहिँ निक्लिएर जान्छ,
भत्केर जान्छ। अब त्यो वास्तवमा भने नीतिगै डिफल्ट हो कि, वास्तवमा होइन, नीतिगत नै डिफल्ट हो त्यस्तो कुरा। अब चाहिँ तपाईँ चाहिँ पूर्वाधार वास्तवमा हामीलाई चाहिँ सही दिगो चाहिने हो भने त त्यो खालको चाहिँ नीतिले त भनिदिनु भएन कि, नीतिले जसले राम्रो काम गर्न सक्छ बरु कम्पिटिसन गरेर बढी नै पैसा हाले पनि राम्रो कामको क्वालिटी एस्योरेन्स गरिदिनु पऱ्यो होइन, अनुगमन हुनु पऱ्यो होइन, पैसा खर्च हुन्छ त। त्यही एक किलोमिटर बाटो एडिबीले गर्दा 7 करोड लाग्ने होइन,
अनि हामीले गर्दा चाहिँ 50-60 हजारमा बन्ने,
हामीले गर्दा होइन 80 लाखमा बन्ने एक किलोमिटर होइन, 80 लाखमा बन्ने होइन। भनेपछि त्यो खालको चाहिँ त्यो जुन दुईवटा नीति बित्ने अब त्यही नेपाल सरकारले लिएको ऋण हो त्यो होइन, नेपाल सरकारले लिएको ऋण हो होइन, नेपाली जनताकै थाप्लोमा आएको पैसा
होइन। यहाँनिर तपाईँले 20% जनताको प्रत्यक्ष लगानी भन्नुभएको छ, त्यो श्रम लगानी हो या अन्य स्रोतहरूको लगानी हो?
अब जस्तो के छ भने वास्तवमै अब तपाईँले खास गरी पूर्वतिरका सहरहरू घुम्नु पनि भएको छ, पोखरा लगायत विराटनगर धरान होइन बुटवल भैरवा यी सहरहरू पक्कै घुम्नु भएको छ। ती सहर त्यसै विकास भएको होइन, नगरपालिकालाई नेपाल सरकारले दिएको पैसा र आफ्नो आन्तरिक स्रोत मात्रै विकास भएको होइन, त्यसमा अब 60% नगरपालिकाले दियो भने 40% जनताले क्यास कन्ट्रिब्युसन गरेर त्यतिको चाहिँ बनाउनु भएको छ होइन। अब अलिकति साँच्चै आफ्नो गाउँठाउँ नगर चाहिँलाई बनाउने हो भने नगरवासीले पनि केही कुराहरू होइन,
यहाँ त फोकटका चन्दनवाला हो फेरि,
केही कन्ट्रिब्युट गर्नै पर्छ। हामीले कर तिराछौँ करे भनेर चाहिँ तपाईँको चाहिँ फुत्काउन पाइने छैन, कर त त्यहाँ पनि तिराछन् नि।
भने यो नीति जुन तपाईँहरूले ल्याउनु भएको छ 20% हामी प्रत्यक्ष रूपमा चाहिँ यसलाई कार्यान्वयनमा ल्याउने भन्नुभएको छ, त्यो किसिमको स्कुलिङहरू भनौँ या उहाँहरूलाई चाहिँ जनचेतना जगाउने, अब होइन हाम्रो क्षेत्रको विकासको लागि जनता आफै आउनुपर्छ भन्ने सोचको विकास, त्यस्ता कार्यक्रमहरू ल्याउने सोच बनाइरहनु भएको छ यहाँहरूले?
जस्तो अब हाम्रो खास गरी के हो भने अलिकति हामीले यो 20% कस्तोलाई भनौँ लागत सहभागितामा आधारित योजना भएर केही पैसा हामीले अब अहिले कालो पत्री गर्ने भएर
छुट्याउनु भयो होला,
छुट्याइहाल्छ ब्लकमा छ त्यो पैसा। अब हाम्रो सोचाइ त के हो भने चाहिँ तपाईँको जसले होइन ल हाम्रो चाहिँ यति किलोमिटर बाटो छ हामी कालोपत्री गर्छौँ, हामी यति 25% रकम पहिल्यै नगरपालिका खातामा जम्मा गर्छौँ, त्यो पैसा हाम्रो चाहिँ ठाउँमा टोलमा यो बाटोमा फलाना बाटोमा चाहिँ हालिदिनु पऱ्यो, निर्णय गरिदिनु पऱ्यो भन्ने आइदियोस् भन्ने अपेक्षा पनि हो वास्तवमा होइन।
यो हेर्दा समग्र यस्तै यस्तै देख्दैछु म, यो धनगढीमा पनि यस्तै थियो, त्यहाँ पनि त्यस्तै देख्दैछु मैले, यो सोलर बत्तीहरूका कुरा छन्, सार्वजनिक शौचालयका कुराहरू छन्, कुनै नयाँ कार्यक्रम भनौँ न यो हुन्छ है अब एक वर्षमा अतरियामा, यो चाहिँ नयाँ देख्न पाइन्छ, के देख्न पाइन्छ नयाँ भन्नुहोस् त?
अब अब वास्तवमै अब यसो नयाँ भएर नयाँ केलाई भन्ने पनि हुन्छ
होइन, नयाँ किनकि त परिवर्तन चाहियो सर, निरन्तर त मात्रै देख्छौँ हामी, किनकि त नयाँ ओहो यो पो बन्यो है त यसपटक हाम्रो कार्यकारीजीको कार्यकालमा यो भयो, मेयर साहब आउनुभयो यो भयो, किनकि नयाँ त हुनु पऱ्यो। अब यो सडक बत्ती मर्म सम्भार सुदूरपश्चिम प्रवेशद्वारको रूपमा अतरिया बस पार्कलाई नगरपालिका मार्फत ल्याइने सञ्चालन गरिने, सडक पेटीमा व्यापार गर्न कार्य निरुत्साहित गरिने भनिया छ, यिनै कार्यक्रमहरू सडक छेउछाउमा खानेपानी यो तपाईँको त्यही देख्छु म, उद्योग वाणीसँगले सार्वजनिक शौचालयका कुराहरू छन्, अब फोहोर मैला व्यवस्थापनका लागि यो होइन यिनै मात्र देखिरहेको छु, स्वास्थ्य चौकीहरूलाई ल्याइने, अनि के छ नयाँ कार्यक्रम?
अब सुन्नुहोस् न,
कोही जनता आउनु भएको छ लायो, हेलो
हजुर
नमस्ते, नमस्ते सर यहाँलाई स्वागत छ,
नमस्ते सर, नमस्ते,
यहाँको शुभ नाम सर?
मेरो नाम डबल बोहरा,
डबल बोहरा सर, हामीले आज गोदावरी नगरपालिका कार्यकारी प्रमुख हामीसँग हुनुहुन्छ मनोहर प्रसाद मरासेनी, उहाँको बजेटको विषयमा रहेर कुराकानी गर्दैछौँ हामी,
हजुर
यहाँको प्रश्न के छ, जिज्ञासा के छ?
मेरो जिज्ञासा त्यही छ सर, गोदावरी अव्यवस्थित आर्यघाटलाई के कति हाल्नुभयो बजेट उहाँले,
उहाँ
हाम्रो अहिले पोहोर साल पनि 4 लाख रुपियाँ हाल्यो भने मिलेन हामीलाई,
हजुर
गोदा यो गोदावरी उसलाई नगरपालिकालाई भन्यो भने जिबिसले दिइहाल्छ भन्थ्यो, जिबिसमा गयो उहाँ पनि मिलेन,
वास्तवमा एउटा महत्त्वपूर्ण प्रश्न आयो हो गोदावरीमा, किनभने हामी सबको अन्त्येष्टि गर्छौँ हेर्नु सर होइन, त्यो ठाउँमा आर्यघाटका लागि बजेट त छुट्याउनु पऱ्यो नि भन्ने माग आयो, पोहोर साल गरियो तर हामीले पाएनौँ कागजमा, मैले त्यही भने कागजमा देखिन्छ तर व्यवहार त हुँदैन हेर्नुहोस् यहाँ, सन्धि सम्झौता हुन्छन् तर कार्यान्वयन हुँदैन नि यो देशमा हेर्नुहोस्, किन यस्तो के बजेट छुट्याएको छ कि छैन सर?
अब एकदम चाहिँ कति चिन्ता गर्नु पर्दैन, गोदावरी धाम अब होइन नि, मैले सुरुमै भने धार्मिक पर्यटकीय हिसाबले गोदावरी सम्पन्न छ होइन, हामीले विकास गर्न सकेका छैनौँ, त्यसलाई पहिचान दिन सकेका छैनौँ, त्यसलाई प्रचार प्रसार गर्न सकेका छैन हामीले होइन, धेरै ठाउँहरू छन् गोदावरीभित्र, त्यही हिसाबले हामीले चाहिँ तपाईँको गोदावरी लगायतका धार्मिक पर्यटकीय स्थानलाई प्रवर्धन गर्ने, त्यहाँको पूर्वाधार विकास गर्ने, त्यसको प्रचार प्रसार गर्ने भनेर रकम विनियोजन गरेका छौँ। त्यसै गरी अब मसानघाट सबैको चासोको विषय हो, अब गत वर्ष छुट्याएको थियो भन्नुभयो, गत वर्ष 73-74 सालकोमा मैले अब मै अब 74-75 हामीले निर्वाचित प्रतिनिधि नहुँदाखेरि बजेट बनाएको थिएँ, त्यतिखेर हामीले अघिल्लो वर्षको समीक्षा गर्दाखेरि खासै त्यहाँ बजेट देखाएको थिएन, तर अहिले हामीले चाहिँ मसानघाटको लागि भनेर 5 लाख रुपियाँ चाहिँ विनियोजन गरेका छौँ होइन,
भनेपछि उहाँहरूले 5 लाख रुपियाँ पाउनुहुन्छ,
एकदम पाउनुहुन्छ,
काम पनि हुन्छ व्यवस्थित आर्यघाट हुन्छ,
काम त कम्युनिटीहरू उहाँहरू आफैले गर्ने, उहाँहरू समिति छ होइन, उहाँ आफूले गर्ने हो काम चाहिँ, हामी त्यसको चाहिँ सुपरभिजन गर्छौँ, अनुगमन गर्छौँ होइन, अब पैसा चाहिँ हामीले चाहिँ स्रोतको चाहिँ अब धेरै थोरै ग्यारेन्टी चाहिँ गरिहाल्छ।
पारदर्शिताका कुरा गरिन्छन्, नागरिक बडापत्रका कुराहरू आउँछन्, सार्वजनिक सुनवाईका कुराहरू आउँछन् सर, यो कोट्याउन मैले आवश्यक ठाने किनभने एउटा दुईवटा त्यस्तो घटना घटेका छन्। एग्रिमेन्ट गरिन्छ यो सार्वजनिक सुनवाईहरूको काम होइन, तर कार्यान्वयन गर्दा जानकारी पनि गराइँदैन, यस्तो गर्न मिल्छ नगरपालिकाले?
त्यो मिल्दैन, त्यो चाहिँ तपाईँको
जानकारी गराउनु पर्छ कि पर्दैन नगरपालिकाले?
त्यो त चाहिँ तपाईँको के हो भने अब चाहिँ तपाईँको एग्रिमेन्ट गरिसकेपछि, सम्बन्धित पार्टीसँग एग्रिमेन्ट गरिसकेपछि, यदि त्यो पार्टीलाई बाहिर राख्ने हो अथवा चाहिँ त्यो पार्टीसँग काम नगर्ने हो भने
एग्रिमेन्ट रद्द त गर्नु पऱ्यो, जानकारी त पाउनु पऱ्यो।
एग्रिमेन्ट चाहिँ रद्द गरिएको छ, तपाईँको चाहिँ तपाईँको फलाना मितिमा तपाईँसँग भएको सम्झौता रद्द गरिएको छ, यो कारणले रद्द अझ सकेछ
कारण खोल्नु पऱ्यो नि
होइन, दिनु पऱ्यो। त्यसरी चाहिँ अब एकतर्फी रूपमा चाहिँ वास्तवमा पाइँदैन,
पूर्वाग्रही रूपमा,
पूर्वाग्रही रूपमा
भनेपछि हाम्रो
अलिकति अहिलेको कुरा नयाँपन के छ भन्नुभयो तपाईँले, जस्तो अब अतरिया कुरा गर्नुहुन्छ भने त्यहाँ सोलर बत्ती त अहिलेसम्म हालेकै छैन नि त हामीले,
होइन
सोलर बत्ती त अतरियामा छैन। अब चाहिँ तपाईँको अहिले हामीले 50 लाख रुपियाँ विनियोजन गरेका छौँ सोलरको लागि भनेर, अब त्यो थप मन्त्रालयले पैसा दिन्छ होइन, करिब 1 करोड रुपियाँ भयो भने मलाई लाग्छ धेरै टोल बस्तीहरू चाहिँ एउटा सोलर बत्तीमय हुन्छ। अब सार्वजनिक शौचालयको हिसाबले चाहिँ तपाईँले त्यहाँ छैन है,
एउटा छ त्यो पनि लथालिङ्ग
छैन। अब हाम्रो त अहिलेको सोचाइ के हो भने सार्वजनिक शौचालय दिशा पिसाब मात्रै गर्ने होइन, त्यहाँ एउटा रिक्रिएसन सेन्टर जस्तो बनाउने होइन, मान्छे आउँछन् टाढा टाढाबाट आउनुहुन्छ, त्यहाँ अब दिशा पिसाब गर्ने, नुहाइधुवाई गर्ने, सबै कुराहरू बरु शुल्क लिने, कति लिने हो?
भारतबाट आउँछन्, बाहिर पर्यटकहरू आउँछन् नि त, उहाँहरूलाई रिफ्रेस हुने टाइम चाहिन्छ होला, फ्रेस हुन चाहियो।
मान्छे अब होटलमा गएर रुम लिनु पर्यो त खर्च बढी लाग्छ, कम्तीमा शौचालय गर्ने, दिशा पिसाब गर्ने, अनि गएर नुहाइधुवाई गरेर निस्किँदाखेरि 50 रुपियाँले भयो भने त मान्छेलाई त धेरै कस्ट सस्तो पर्छ नि, त्यो खालको कन्सेप्ट सहित अब बजारको व्यवस्थापनको हिसाबले सरसफाइ अब हामीले गर्न सकेका छैनौँ।
नीति तथा कार्यक्रममा आउँछन् सर, यसलाई कार्यान्वयन गर्नुहोस् म त्यति मात्रै भन्छु। थ्याङ्क यू सो मच समय दिनुभयो र यहाँलाई पुनः पनि बधाई छ, शुभकामना छ। प्रथम नगरसभाको एउटा महत्त्वपूर्ण व्यक्तिको रूपमा यहाँले पनि यो भूमिका निर्वाह गर्नुभयो, करिब करिब 75,86,56,649 रुपियाँको बजेट निर्माणमा यहाँको पनि महत्त्वपूर्ण जिम्मेवारी छ, त्यस क्षेत्रको जनताको विकास समृद्धि र यो नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नुहोस्। थ्याङ्क यू सो मच, म यहाँलाई शुभकामना दिन्छु।
हस् धन्यवाद मलाई बोलाएर, अब नगरपालिकाको प्रथम नगरसभाले लिएका नीति कार्यक्रम बारेमा प्रकाश पार्ने जुन अवसर दिनुभयो त्यसको लागि दिनेश एफएमलाई धन्यवाद छ, र सँगसँगै अब नजिकै आएको विजयादशमीको उपलक्ष्यमा सम्पूर्ण गोदावरीवासी र समग्र कैलाली जिल्लावासी, सुदूरपश्चिमवासी र समग्र नेपाली बुवामा दाजुभाइ दिदीबहिनीलाई विजयादशमीको हार्दिक मङ्गल शुभकामना।
थ्याङ्क यू सो मच, यहाँलाई पनि धेरै धेरै शुभकामना छ। कार्यक्रमको निर्धारित समय सक्यो, प्राविधिक रूपमा कल्पनाजीलाई थ्याङ्क यू सो मच भन्दै आज हामीले बहस चर्चा परिचर्चा र बहस गऱ्यौँ। आजको बहसमा हामीसँग हुनुहुन्थ्यो गोदावरी नगरपालिका कार्यकारी प्रमुख हुनुहुन्थ्यो हामीसँग मोहन प्रसाद मरासेनी, उहाँसँग आर्थिक वर्ष 74-75 नगरपालिकाले लिएको बजेट नीति कार्यक्रमका विषयमा समीक्षा विश्लेषण गऱ्यौँ। सुनिदिनुभयो आभार व्यक्त गर्छु। प्राविधिक रूपमा कल्पनाजीलाई थ्याङ्क यू सो मच भन्दै आजलाई म पनि बिदा माग्छु। हवस् त, नमस्कार।